आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। तपाई सबैलाई मेरो जय मसीह, अनि तपाई सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, तपाईहरूलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन पुरानो नियमको उपदेशक भन्ने पुस्तकबाट गरिरहेका छौं, अनि म यो पनि आशा गर्दछु कि तपाईहरूले यस पुस्तकबाटको वचन अध्ययनद्वारा धेरै धेरै आत्मिक लाभहरू प्राप्त गरिरहनु भएको छ। यही नै मेरो तपाई सबैलाई सुझाव छ कि निरन्तर यस बाइबल अध्ययन कार्यक्रममा भाग लिनुहोस् र आत्मिक रूपमा अझ धेरै भन्दा धेरै आशिषित हुनुहोस्। आफ्ना प्रियहरूलाई, परिवारहरूलाई, आफ्ना मित्रगणहरूलाई पनि यस कार्यक्रमको बारेमा जानकारी दिनुहोस्, ताकि उनीहरूले पनि यस कार्यक्रमबाट तपाईहरूले जस्तै आत्मिक लाभ उठाउन सकुन्। अनि तपाईहरूका सुझावहरू, तपाईहरूका प्रार्थनाहरू हामी स्वागत गर्दछौं। साथै यदि कुनै सुझावहरू छन् भने पनि यस कार्यक्रम सम्बन्धमा तपाईहरू हामीलाई लेख्न सक्नुहुनेछ। हामी यसलाई हृदयदेखि नै स्वागत गर्नेछौ। अनि नयाँ साल लाग्न आँटिरहेको छ। यदि तपाईहरूलाई कार्यक्रम समय सारणीको आवश्यकता छ भने वा पाउन चाहनुहुन्छ भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोला। हामी निश्चय नै तपाईहरूलाई सितैमै कार्यक्रम समय सारणी उपलब्ध गराउनेछौ। त मित्र, आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। हे अति नै दयालु परमेश्वर बुबा, तपाई अति नै महान, दयालु, कृपालु, अनुग्रही परमेश्वर हुनुहुन्छ, जो हाम्रो जीवनमा हरपल हुनुहुन्छ र सहायता दिनुहुन्छ, सम्भाल्नुहुन्छ, हाम्रा जरूरतहरूलाई पूरा गर्नुहुन्छ। धन्यवाद छ प्रभु तपाईँको ती सारा उपकारको लागि। हामी प्रार्थना गर्छौं कि यसरी नै निरन्तर हामी प्रत्येकसँग तपाईँको दया, अनुग्रह
भइरहोस्। प्रत्येक मित्रहरूलाई तपाईँको हातमा राख्छु, नाम नाम गरेर आशिष दिनुहोस्। साथै वचन अध्ययनमा हामी प्रवेश गर्न लागिरहेका छौं, यस वचनद्वारा पनि हामीलाई आशिष दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन उपदेशक चार अध्यायबाट देख्न गइरहेका छौं। यो चार अध्यायले निरन्तर स्वार्थवादको दर्शनशास्त्रद्वारा सन्तुष्टिको लागि सुलेमानको खोज, शोध र अनुसन्धानको रेकर्डको बारेमा जारी राख्दछ, जुन हामीले अघिल्लो दिनमा तीन अध्यायमा देखिरहेका थियौं। मित्र, यो विश्वको कुनै मुलुकहरूमा हुने राजनीतिक दर्शनशास्त्र जस्तै सुनै पर्दछ। स्वार्थवादीहरू सस्तापन वा दृढकरणको विरूद्ध विद्रोह गर्छन्। यो पार्टीको सरकारले त्यो काम गरेन, त्यो फलना गलत काम गर्यो इत्यादि। एक पार्टीले अर्को पार्टीलाई देशको हितमा, समाजको हितमा, जनताको हितमा वा कुनै कुराको हितमा आरोप प्रति आरोप गर्छन्। तिनीहरू यो कुरा देखाउने चेष्टा गर्दछन् कि फलना फलना पार्टीको सरकारले उचित र राम्ररी विकासको काम गरिरहेको छैन र राष्ट्रको राम्ररी सम्हालिरहेको छैन। त्यस्तो विरोध गर्ने कुनै पनि प्रजातन्त्र देशमा अधिकार छ, स्वतन्त्रता छ। तर मित्र, म भनौं, चाहे जुन सुकै पार्टी सरकारमा आओस्, जुन सुकै पार्टीले शासन गरिरहेको होस्, गरीबहरूको अत्याचार हुँदछ, शोषण हुँदछ। गरीबहरूले सधैँ खराब व्यवहार पाउँदछन्। तिनीहरूको उचित न्याय इन्साफ हुँदैन। तिनीहरू नै ती मानिसहरू हुन् जो अत्याचार गरिएका छन्, दबाइएका छन्, शोषित गरिएका छन्। यद्यपि त्यहाँ धेरै विभिन्न पार्टीहरू तिनीहरूका मसी भई टोपले पनि तिनीहरूका विकास, हित र कल्याणको निम्ति मिठा मिठा प्रतिज्ञा गरे तापनि त्यो प्रतिज्ञा केवल चुनावसम्म मात्र सीमित रहन्छ। त्यसपछि कुर्सीको चुम्बकले तानिसकेपछि, खिचिसकेपछि तिनी गरीब दुखीहरू कहाँ आएर प्रतिज्ञाको पूरा गर्नु त के तिनीहरूको सम्झना पनि हुँदैन। मित्र, यो कुरा कुनै नौलो होइन, संसारका सबै मानिसहरूले जानेका कुरा हो। अनि यस खास समयमा विरोध आन्दोलन आरम्भ हुन्छ, संघर्ष आरम्भ हुन्छ। चार अध्याय एक पदमा भनिएको छ, फेरि मैले संसारमा अत्याचारका सबै कामहरू देखे र विचार गरे, अत्याचारमा परेकाहरूका आँसु मैले देखे, मैले के देखे भने तिनीहरूलाई सान्त्वना दिने कोही हुँदैन रहेछ। अत्याचारीहरूको पक्षमा शक्ति थियो, तर अत्याचारमा परेकाहरूको पक्षमा भएर साटो लिने कोही थिएन। अनि दुई पदमा हामी देख्छौ, मैले त मरिसकेकाहरूलाई पनि सुखी ठाने, किनभने तिनीहरू मरिसकेका थिए, जीवितहरू भन्दा तिनीहरू झन सुखी थिए। तपाईँले सायद यो अभिव्यक्तको सुन्नुभएकै होला, काश म मरेको भए हुने थियो। मित्र, मर्न कामना गरेर हामी मर्दैनौ र यसले जीवनका समस्याहरूको समाधान गर्दैन। अनि तीन पदमा हामी देख्छौ, ती दुवै भन्दा पनि अझ सुखी नजन्मेको मानिस रहेछ जसले संसारमा गरिएका दुष्ट कामहरू देखेकै हुँदैन। यहाँ हामी यो अभिव्यक्तिको सुन्ने गर्छौ, काश म नजन्मेको भए कति असल हुने थियो, मैले त्यो फलना फलना दुख आपत्ति देख्नु नै पर्ने थिएन। मित्र, फेरि म यो भन्न चाहन्छु कि नजन्मनलाई कामना गरेर हामी नजन्मिएका हुँदैनौ, अनि यसको कामना गरेर कुनै कुराको, कुनै समस्याको समाधान हुँदैन। आगे चार पदमा भनिएको छ, मैले सबै मेहनत र प्राप्तिहरूको विचार गरे औ के देखे भने ती सबै मानिसको आपसको शत्रुताको फल ईर्ष्याको नतिजा रहेछ, यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो। यो कुरा चाखलाग्दो कुरा छ कि स्वार्थवादले दृढीकरण यानि सरकार हुकुमतको विरूद्ध विद्रोह गर्दछ, अत्याचारीको विरूद्धमा विद्रोह गर्दछ, गलत कुराहरूको विरूद्धमा विरोध गर्दछ। तर त्यस्तो काम गरिरहने, त्यो विरोध गरिरहने मानिसको बारेमा नि के, त्यो मानिसको बारेमा नि के जो यसको बारेमा केही काम गर्न कोशिश गरिरहेको छ? सुलेमानले भन्छ, उसले पनि कति पनि काम खाँदै कति पनि फाइदा गर्दैन, उसले खालि आफ्नो स्वार्थको खातिर ती कुराहरू गर्दछन्, मिठा मिठा आश्वासनका कुराहरू। त्यसकारण यो पनि समयको बर्बादी हो भनेर सुलेमान भन्छन्। मित्र, यो जीवनको निराशवादी खास दृष्टिकोण हो। भनिएको छ, मैले सबै मेहनत र प्राप्तिहरूको विचार गरे औ के देखे भने ती सबै मानिसको आपसको शत्रुताको फल ईर्ष्याको नतिजा रहेछ, यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो। अनि आगे पाँच पदमा भन्छन्, मूर्ख मानिस हात बाँधेर बस्छ र भोकै नासिन्दै जान्छ। ओ, यहाँ मूर्खको कस्तो तस्विर छ। अनि छ पदमा भन्छन्, चैनको साथ एक मुठी त्यो दुई मुठीहरू भन्दा असल हो जससँग परिश्रम र मन कुडकुडाहट हुन्छ। मित्र, यो निश्चय नै उक्तम कुरा हो। अनि सात पदमा भनिएको छ, मित्र नभएको छोरा अथवा भाइ नभएको निरन्तर परिश्रम गरी रहे तापनि आफ्नो धन सम्पत्तिदेखि सन्तुष्ट नहुने एउटा एक्लो मानिस मैले देखे। कसको निम्ति जीवनको उक्तम कुराहरू त्यागेर म मेहनत गरिरहेछु भनी त्यसको मनमा प्रश्न उठ्छ। यो पनि व्यर्थ हो, एउटा भार मात्र। अमित्र, यो सबभन्दा घटिया खराब प्रकारको निराशवाद हो। जतै पनि जाउँ त्यहाँ कुनै समाधान छैन, गलत नै गलत। मित्र, कुनै क्याम्पसहरूले स्वार्थवाद दर्शनशास्त्रको विषयमा पढाए तापनि वा कुनै मानिसहरूले यो दर्शनशास्त्रको आफ्नो जीवनको हिस्सा बनाए तापनि चाखलाग्दो कुरा यो छ कि तिनीहरूको बीचमा सबभन्दा धेरै आत्महत्याहरूको घटना गर्दछ। यो पुरानो घाउ हो जुन विकारमा अचानक शुरू भएको छ। यसको पछि स्वार्थवादको दर्शनशास्त्रको उही एउटै निराशवाद छ जुनले सिकाउँछ कि सबै कुरा व्यर्थमा आउँछन्। आठ पदमा भनिएको छ, आठ पदमा, मित्र नभएको छोरा अथवा भाइ नभएको निरन्तर परिश्रम गरिरहे तापनि आफ्नो धन सम्पत्तिदेखि सन्तुष्ट नहुने एउटा एक्लो मानिस मैले देखे। कसको निम्ति जीवनको उक्तम कुराहरू त्यागेर म मेहनत गरिरहेछु भनी त्यसको मनमा प्रश्न उठ्छ। यो पनि व्यर्थ हो, एउटा भार मात्र। ओ, यो कस्तो तस्विर छ। यद्यपि तपाईँले कसैको निम्ति काम गर्नुहुन्छ र तिनीहरूलाई सहायता गर्नुहुन्छ, तपाईँ आफ्नो समय बर्बाद गरिरहनु भएको छ। नौ पदमा भनिएको छ, एक भन्दा दुई असल हो, तिनीहरूले आफ्नो मेहनतको असल इनाम पाउनेछन्। अनि अहिले सुलेमान कुनै व्यक्तिसँग मिलेर काम गर्ने कुराको लागि केही कारणहरू दिइरहेका छन्, तर यो स्वार्थी कारण हुनेछ, तपाईँ यसको निम्ति निश्चय हुन सक्नुहुन्छ। उनी भन्छन्, एक भन्दा दुई असल हो किनभने तिनीहरूले आफ्नो मेहनतको असल इनाम पाउनेछन्। कुनै काम आफै एकैले भन्दा कसैसँग मिलेर काम गराईद्वारा धेरै काम गर्न सक्नुहुन्छ र धेरै कुरा र सहायता प्राप्त गर्न सक्नुहुनेछ। एक भन्दा दुई असल हो, तिनीहरूले आफ्नो मेहनतको असल इनाम पाउनेछन्। अनि दश पदमा भनिएको छ, किनभने एउटा लोट्यो भने अर्काले आफ्नो साथीलाई उठ्न सहायता गर्छ, तर लोट्ने र कोही उठाउने साथी नहुने विचारा। सुलेमानले यो कुराको आविष्कार गरे कि तपाईँ आफ्नै स्वार्थको निम्ति रहनलाई प्रयत्न गर्ने कामको प्रयत्न गराईको मतलब यो होइन कि तपाईँ एक्लै यो गर्न सक्नुहुन्छ। तपाईँलाई सहायता गर्न र तपाईँसँग खड़ा हुन कसैको आवश्यक पर्दछ भनिएको छ, तर लोट्ने र कोही उठाउने साथी नहुने विचारा। त्यही नै कारण जब हामी टाढाको पैदल यात्रामा हुन्छौं त्यस बेला एक्लै मात्र नगएर कसैसँग साथमा मिलेर हिँड्नुपर्छ। यदि बीचमा कुनै घटना दुर्घटनाको सामना गर्न परे हाम्रो वरिपरि हाम्रो छेउमा कोही व्यक्ति हुने कुरा अति नै धेरै सहायताको कुरा हुनेछ। हुन सक्छ बीच यात्रामा चिप्लेर लडौंला वा बिमारी पराउला, त्यस बेला हामीसँग कोही व्यक्ति हुने कुरा अति नै हितकारी हुनेछ। यो मेरो आफ्नो व्यक्तिगत जीवनमा अनुभव गरेको छु। केही दिन पहिले मध्यरातमा अचानक मेरो पेट दुख्न थाल्यो। अति नै धेरै असहनीय। म आफ्नै शक्तिले हस्पिटल जाने त के उठ्न पनि सक्दिन थिए। त्यस बेला मेरो पत्नी मेरो निम्ति अति नै धेरै सहायता बनिन्। तिनले फोन गरेर डाक्टरलाई बोलाइन् र मलाई उचित उपचार गरियो। नत्र यहाँ दिल्ली जस्तो नौलो जग्गामा त्यस्तो अवस्थामा मलाई अति नै धेरै साह्रो पर्ने थियो यदि त्यस बेला मेरो पत्नी मसँग नभएको भए। त्यही नै समस्या मेरो एक साथीलाई भएथ्यो। एक समय हामी दुई पहाड़तिर यात्रामा थियौं। बाटोमा मेरो साथी अचानक बिरामी परे र मैले उसलाई पूरा सहायता गरे। मैले उसलाई डोर्याएर हेल्थ पोस्टमा ल्याए। मित्र, विशेष गरेर दुख बिमार कष्टको आपतको समयमा हामीलाई कसैको धेरै नै आवश्यकता पर्दछ। भनिएको छ, किनभने एउटा लुट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्न सहायता गर्छ, तर लुट्ने र कोही उठाउने साथी नहुने विचारा। अनि एघार पदमा भनिएको छ, यदि दुईजना सँगै सुते तिनीहरू न्यानो हुन्छन्, तर एक्लै त कसरी न्यानो हुने। यो कति सत्य हो। जब म सानो थिएँ, सधैँ जाडोको याममा पिताको ओछ्यानमा उहाँसँग सुत्थे, गर्मीमा चाहिँ एक्लै, किनकि मलाई जाडोमा धेरै नै जाडो लाग्दथ्यो। र जब म पितासँग सुत्थे न्यानो हुन्थ्यो, मसँग सँगै सुत्नु भएर। एघार पदमा भनिएको छ, यदि दुईजना सँगै सुते तिनीहरू न्यानो हुन्छन्, तर एक्लै त कसरी न्यानो हुने। अनि बाह्र पदमा भनिएको छ, यदि मानिस एक्लै छ भने कुनै आक्रमणकारीले त्यसलाई जित्न सक्छ, तर दुईजनाले त रोक्न सक्छन्। औ तीन सुताले बाटिएको डोरी सजिलै चुडिन्दैन। यहाँ हामी एकताको शक्तिको सामर्थ्यको देख्छौ। एकमा भन्दा दुईमा शक्ति तागत हुन्छ। अनि जहिले पनि दुई या अधिक सँगै हुने कुरा महान कुरा हो। विशेष गरी त्यस समयमा जब कोही तपाईँको विरूद्धमा आइरहेको हुन्छ आक्रमण गर्न। आज ठूला शहरहरूमा र शहरका सड़कहरूमा अपराधहरू हुन्छन्। विशेष गरेर एक्लै हुने व्यक्ति नै अपराधको शिकार हुँदछ। हामी सबैलाई थाहा छ कि कुनै शहरमा रातमा स्त्री एक्लै जान सक्दिनन्। तिनको साथमा कोही न कोही हुनै पर्छ। अरू त के, कुनै कुनै स्थानमा पुरूष पनि एक्लै हिँड्ने काम अति नै खतरनाक छ, सुरक्षा छैन। मित्र, यो अति नै धेरै दयनीय कुरा हो कि हामी त्यस्तो दिनमा रहिरहेका छौं। त्यसकारण हामीसँग कोही अरू भए अति नै उत्तम हुनेछ, जो सहायक हुनेछ। खाली आफैमा मात्र रुचि लाग्ने यानी चाख लिने मानिस, आफैमा मात्र केन्द्रित हुने मानिसले कहिले पनि यो जीवनमा सन्तुष्टि पाउने छैन। तपाईँको काममा एक्लै हुने कामले तपाईँलाई केही समयको निम्ति सन्तुष्टि दिन सक्ला, तर तपाईँ यसबाट थकित हुनुहुनेछ, पटै लाग्नेछ तपाईँलाई। म एक्लै यात्रा गर्न मन पराउँदिन। मेरो काममा म धेरै सभाहरूमा जान्छु र म जहाँ जान्छु त्यहाँ आफ्नो पत्नीलाई लिएर जान्छु। हामी प्राय जसोले यो कुरा पत्ता लगाउँछौ कि हामी एक्लै कहीँ जान मन पराउँदैनौ। अनि तेह्र पदमा भनिएको छ, सल्लाह नलिने वृद्ध र मूर्ख राजा भन्दा निर्धन तर बुद्धिमान जवान मानिस बढ़िया हो। सुलेमान यी दुवै थिए, बुद्धिमान जवान मानिस र अति नै मूर्ख र वृद्ध राजा। सल्लाह नलिने वृद्ध र मूर्ख राजा भन्दा निर्धन तर बुद्धिमान जवान मानिस बढ़िया हो। अनि आगे पद पन्ध्र र सोह्रमा भनिएको छ, तर मैले संसारमा सबै प्राणीको जीवन अध्ययन गर्दा के देखे भने त्यसको स्थान पनि अझै अर्को जवान मानिसले लिन्छ। औ जुन प्रजाको त्यो राजा भएको छ त्यसको प्रजाको संख्या असीमित हुनेछ। औ आफू पछि हुनेहरूका लेखीमा त्यो वीर पुरूष ठहरिने छैन। यो पनि व्यर्थका र बतासलाई खेदेको जस्तो मात्र हो। त्यसको स्थान पनि अझै अर्को जवान मानिसले लिन्छ। यो कुराको ध्यान दिन चाखलाग्दो कुरा हो कि सुलेमान अर्को जवान मानिस थिए। उनी बर्सेबाको दोस्रो छोरा थिए। सुलेमान त्यो छोरा थिएनन् जसलाई दाऊदले आफ्नो पछि अर्को राजाको निम्ति मनमा चुनेका थिए। उसलाई इसरायलको राजा बनाउने उसको कति पनि इरादा थिएन। त्यसकारण दाऊदले उसलाई राजाको रूपमा चुन्ने थिएनन्। उसको मनमा राजाको स्थानको लागि अर्को छोरा थियो, किनकि उमेरको हिसाबले पनि त्यो अर्को छोरा जेठा थिए। सुलेमानले निश्चय नै यो कुराको टिप्पणी गरेका थिए, विचार गरेका थिए कि जबकि इसाक पहिले नै यानि पहिलो जेठो छोरा थिएनन् र याकुब पनि परिवारमा पहिलो जेठा बच्चा थिएनन् र परमेश्वरसँग दोस्रोहरूलाई चुन्ने चलन छ अनि दोस्रोलाई पनि उत्तराधिकारीको रूपमा महत्वपूर्ण स्थानको ओहदाको रूपमा चुन्न सक्नुहुन्छ। निश्चय नै सुलेमानले यस कुराको विचार गरेथे। मित्र, आज यदि तपाईँ सोच्नुहुन्छ कि तपाईँ दोस्रो वर्ग श्रेणीको हुनुहुन्छ, यो कुरा ध्यान दिनुहोस्, तपाईँ परमेश्वरसँग पहिलो वर्ग पहिलो श्रेणी हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473567 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।